मैं जोया हूँ। किस्त नंबर 16। जोया के फाइनल एग्ज़ाम हो चुके थे और बहुत अच्छे हुए थे। जोया को यकीन था वो बहुत अच्छे नंबर लेगी और अपने दादा अबू का ख्वाब ज़रूर पूरा करेगी। ज़िंदगी में खुदा ने बहुत आसानियाँ पैदा कर दी थी। सरदार जहांगीर खान का घर जोया के लिए खुदा की तरफ से बेहतरीन ज़िंदगी का वसीला बन गया था। डॉक्टर शहबाज खान और डॉक्टर शहरयार खान दोनों बाप के कारोबार को देख रहे थे और साथ साथ हॉस्पिटल में भी वक्त देते थे। वो सरदार जहांगीर हॉस्पिटल को एक्सटेंड कर रहे थे। इसी तरह काम करते करते शहबाज खान को कभी कभी डॉक्टर फरा याद आ जाती। फिर डॉक्टर शहबाज खान ने पाकिस्तान से फरा से राबता किया और उसको पूरी तफसील के साथ बताया कि वो पहले कितने डिस्टर्ब रहे थे और वो सब कुछ क्यों था। उन्होंने हर बात फरा से शेयर की तो फरा को ऐसे लगा कि जैसे वो भी उसको उसी तरह याद करते थे जैसे फरा उनके बारे में सोचती थी। और फिर वाकई एक दिन डॉक्टर शहबाज खान ने फरा को बताया कि उनके बाबा उनकी शादी करना चाहते हैं और डॉक्टर शहबाज खान ने फरा की रजामंदी पूछी। उस वक्त अगर डॉक्टर शहबाज खान फरा को देख लेते तो उनको उसके मुंह से हाँ सुनने की ज़रूरत ही ना रहती। फरा ने उनको बताया कि फरा के भाई की बेटी की शादी हो रही है, 4 साल हो गए वो पाकिस्तान नहीं आई, अब भाई के बेटे की शादी पर आ रही है। फरा उनको ये नहीं बता सकी कि नादर लाला के बेटे की शादी की खबर उसको गैरों से मिली थी। तो फरा ने खुद लाला को फ़ोन किया था और वो कहा था कि वो शादी पर आना चाहती हैं। ये खून के रिश्ते भी अजीब होते हैं। हम खुद ही उनके साथ उम्मीदें बांध लेते हैं और अपनी मोहब्बतों में इतने मगन हो जाते हैं कि दूसरों की बेरुखी समझ भी नहीं पाते। लाला, मेरा बहुत दिल करता है आपको देखने को। फुरकान की शादी हो रही है, कितना बड़ा हो गया है वो, दूल्हा बन के कितना प्यारा लगेगा। फरा अपनी ही खुशी की रो में बो रही थी। लाला, मैं शादी पर आना चाहती हूँ, फरा ने फिर इसरार किया। ठीक है, आ जाना, चाहते हुए भी नादर खान ना ना कर पाए। फरा की अजीब कैफियत थी, इतने सालों बाद वो अपने वतन जा रही थी जहाँ वो पैदा हुई थी, उसका बचपन गुजरा था, जहाँ उसने ज़िंदगी के इतने खूबसूरत पल अपने प्यारों के साथ गुजारे थे। वो पल जब वो अपने माँ बाप के साथ थी, वो ज़िंदगी के सबसे खूबसूरत और सबसे कीमती दिन थे। माँ बाप की मोहब्बत का कोई भी नेमुल बदल नहीं। पाकिस्तान जाने का सोचते ही क्या क्या याद आ गया। साथ ये भी याद आ गया कि जब आखिरी बार अपने माँ बाप से मिली थी और उनकी बातें क्या थी, उन्होंने इसको बार बार पाकिस्तानी से क्यों सख्ती से मना किया था, क्यों किया था पता नहीं क्यों। अब तो मुद्दत हुई पाकिस्तान से किसी का फ़ोन भी नहीं आता। पहले बुआ माँ ने फ़ोन किया था, अब उन्होंने भी नहीं किया, पता नहीं कहाँ होंगी। खैर, परेशानी की क्या बात है, मैं अपने घर जा रही हूँ, अपने भाई के घर, अपने वालदेन के घर, फरा ने अपने दिल को तसल्ली देते हुए सोचा। फरा ने खुशी खुशी भाई भाभी और उनके तीनों बेटों के लिए बहुत अच्छे और कीमती कीमती गिफ्ट खरीदे। नई दुल्हन और दुल्हा के लिए बहुत खूबसूरत डायमंड स्विस वॉच का पेयर खरीदा। फरा को एयरपोर्ट पर ड्राइवर लेने आया था। इस बात से फरा को बहुत दुख हुआ, इतने अरसे बाद भी भाई ने उसको कोई अहमियत नहीं दी। बड़ी सी हवेली की शान ही कुछ और थी। सारी हवेली बिल्कुल नए अंदाज से बना दी गई थी, सिर्फ जगह वो रह गई थी, वरना हवेली तो सारी की सारी बदल गई थी। लगता था खूब पैसा लगाया गया है। सारी हवेली चमकते हुए सफ़ेद मार्बल और गोल्डन रंग में किसी आर्टिस्ट का ख्वाब लग रही थी। हवेली के आगे बहुत सी ज़मीनों में बड़े बड़े लॉन बने हुए थे जहाँ हजारों दरख्त कतार बांधे खड़े थे। جیسے وہ فرما بردار مزارے ہوں، اور واقعی بے شمار نوکر بھی اپنے فرما برداری کا اظہار کرتے ہوئے ہاتھ باندھے اور سر جھکائے کھڑے تھے۔ فرح گاڑی سے سارا نظارہ حیران ہو کر دیکھ رہی تھی۔ حویلی اب ایک بہت بڑی حویلی میں تبدیل ہو گئی تھی۔ بڑے بڑے گولڈن گیٹ، گولڈن گرل سے سجی ہوئی دیواریں جن کے اندر فانوس لگے ہوئے تھے۔ اتنا شاندار بھائی کا گھر ہے، فرح کو دل سے خوشی ہوئی، مگر بڑے گیٹ پر بھی کوئی استقبال کرنے کے لیے نہیں کھڑا تھا، وہاں بھی صرف نوکروں کی فوج تھی۔ پھر ایک نوکر نے فرح کا گوچی کا سوٹ کیس پکڑا اور بڑا بیگ لے کر اس کو اندر بڑھنے کا اشارہ کرتے ہوئے چل پڑا۔ فرح خاموش ان کے ہمراہ چلتی گئی۔ بڑی بڑی راہداریاں بڑی خوبصورتی سے سجائی گئی تھیں، دیواروں پر مختلف جانوروں کے سر اور کھالیں لگی ہوئی تھیں۔ فرح سب کچھ حیران نظروں سے دیکھ رہی تھی، اس کو لگا وہ کسی بیگانے دیس میں آ گئی ہو۔ بہت سی راہداریوں سے ہو کر اس کو ایک کمرے تک لے جایا گیا۔ یہ آپ کا کمرہ ہے، آپ آرام کریں، بڑے سائیں کھانے پر آپ سے ملاقات کریں گے۔ اس کے بیگ کو کمرے کے اندر ایک طرف رکھ کر ملازم چلا گیا۔ فرح اپنے بھائی کے گھر کے اندر اپنے استقبال کے بارے میں سوچنے لگی۔ یہ سب کیا ہے؟ کیا واقعی وہ زبردستی یہاں آ گئی ہے؟ کمرہ بہت بڑا اور بہت خوبصورتی سے سجایا گیا تھا۔ راہداریوں سے چلتے چلتے فرح کو احساس ہو گیا تھا کہ وہ بھی حویلی کا ایک حصے میں ٹھہرائی جا رہی ہیں جو شاید مہمانوں کے لیے بنایا گیا تھا۔ فرح نے فریش ہو کر اپنی قضا نمازیں ادا کی۔ اچھی بات ہے، اس کو ڈر نہیں لگ رہا تھا، بلکہ اب تو دکھ بھی نہیں رہا تھا۔ اتنے سالوں میں نادر لانا نے کب مجھ سے بات کی تھی؟ شاید مجھے آنا ہی نہیں چاہیے تھا، فرح دل ہی دل میں سوچ رہی تھی۔ تھوڑی دیر بعد جب ملازم نے دروازے پر نوک کی اور اطلاع دی، کھانا تیار ہے، آپ آ جاؤ۔ فرح جب تیار ہو کر کمرے سے باہر نکلی تو دیکھا ایک کم عمر لڑکی دروازے کے باہر کھڑی ہے۔ سلام بی بی جی، چلیے کھانا تیار ہے۔ فرح کچھ نہیں بولی، صرف سر ہلایا اور اس کے ہمراہ چل پڑی۔ راہداریوں سے چلتے چلتے وہ ایک بڑے کمرے میں پہنچ گئی جس کے سینٹر میں ایک بہت بڑا کھانے کا ٹیبل پڑا تھا جس پر ملازم کھانا رکھ رہے تھے۔ السلام علیکم، فرح نے اندر داخل ہو کر کہا۔ وعلیکم السلام، فرح کیسی ہو؟ فرح دیکھتی رہ گئی۔ وہ سرخ و سفید رنگت والی صحت مند خاتون جو سونے کے زیورات سے لدی ہوئی تھی، موٹے موٹے سونے کے کڑوں کے ساتھ چوڑیوں سے بازو بھرے ہوئے تھے، بڑا ہار، چھوٹا ہار، اس کے ساتھ اور ہار، کانوں میں اتنے بھاری بھاری موٹے جھمکے کہ کان لٹکے ہوئے تھے۔ پہچانا؟ میں نادر خان کی بیوی زلیخا ہوں، تمہاری بھرجائی، آواز میں بہت غرور تھا۔ آپ کیسی ہیں بھابھی؟ میں آپ کو پہچان نہیں سکی۔ کس طرح کہتی کہ آج سے 4 سال پہلے جب میں یہاں سے گئی تھی تو تب وہ اتنی موٹی نہیں تھی، مگر انداز پہلے جیسا ہی تھا۔ ہاں بھائی، کیوں پہچانو گی تم؟ سنا ہے بڑی ڈاکٹرانی بن گئی ہو، آواز میں طنز اسی طرح کا تھا۔ فرح کچھ نہیں بول سکی۔ اس کے کچھ کہنے سے پہلے ہی ایک شور مچ گیا، کسی کے زور زور سے بولنے اور لڑنے کی آوازیں آنے لگیں۔ فرح نے مڑ کر دیکھا تو 2 19-20 سال کے لڑکے آپس میں لڑتے جھگڑتے ہوئے آ رہے تھے۔ دونوں کی اٹھان دیکھ کر فرح کو نادر لالا یاد آ گیا۔ ارے بس کرو، گھر میں مہمان آئے ہوئے ہیں، کچھ تو لحاظ کرو، زلیخا زور سے چلائی۔ ہیں مہمان؟ شادی کے مہمان آنا شروع ہو گئے؟ فرح چپ چاپ ان کی طرف دیکھ رہی تھی۔ دونوں کم عمر لڑکوں کا رویہ بہت گستاخانہ تھا اور وہ بڑی خود سری کے انداز میں فرح کو دیکھ رہے تھے۔ اب یہ کون ہے؟ ایک بولا، فرحان، یہ تمہاری ادیب فرح ہے، لندن سے آئی ہے۔ زلیخا کا لہجہ بہت اکتایا ہوا تھا۔ شکر ہے، یہ تو یاد رکھا، فرح نے دل میں سوچا۔ اچھا، وہ ڈاکٹرانی؟ دوسرا بولا، زمان ایسے نہیں بولتے. السلام علیکم ادی, کیسی ہو آپ؟ میں بالکل ٹھیک ہوں. تم دونوں تو ماشاءاللہ کتنے بڑے ہو گئے ہو. فرا ان کے قریب جا کر ان کے سر پر ہاتھ پھیر کر بولی, اصل میں ہم نے آپ کو بہت پہلے دیکھا تھا, اب تو آپ کافی بدل گئی ہیں. فرحان بولا, فرقان کی شادی ہو رہی ہے, وہ کہاں ہے؟ فرا کا شروع سے ہی فرقان سے پیار تھا, شاید اس کو میں یاد ہوں گی, دل ہی میں سوچتے ہوئے فرا نے فرقان کے بارے میں پوچھا. اچھا دلہا میاں آ رہے ہیں, آج کل ان کی شاپنگ ہی ختم نہیں ہو پا رہی. زمان بولا, بھائی شاپنگ کیوں ختم ہو, خیر سے اتنے بڑے جاگیردار کا اکلوتا داماد بننے جا رہا ہے میرا بیٹا. زلیحا کی آواز میں غرور چھلک رہا تھا. بس پھر اماں, بچ کر رہنا, بیٹا گیا ہاتھ سے. فرحان نے ڈائننگ ٹیبل کے گرد رکھی ہوئی چیئر پر بیٹھتے ہوئے کہا. شرارت سے اس کی آنکھیں مسکرا رہی تھیں. فرا کو یاد آ گیا فرحان شروع ہی سے شرارتی تھا. فرا مسکرا کر دونوں کی جانب دیکھ رہی تھی. یہ کتنے پیارے رشتے ہیں. پتہ نہیں کیوں فرا کو وہ سب کچھ بہت اچھا لگ رہا تھا, بالکل نیا خوبصورت ماحول, بالکل اپنا سا. وہ کبھی بھی اس طرح بھائی کے بچوں کے ساتھ مل کر نہ رہ پائی تھی. بہت کم فرا کو موقع ملا, مگر فرقان بڑا تھا اور فرا کو اس سے بہت پیار تھا. جب کبھی فرا ہاسٹل سے آتی تو اس سے بہت کھیلتی. مانا زلیحا تب بھی پسند نہیں کرتی تھی, پتہ نہیں کیوں. زلیحا کو لگتا تھا کہ فرا زیادہ پڑھ کر ان پر اپنی برتری جمانا چاہتی ہے, اسی وجہ سے وہ اپنے بیٹوں کو بھی فرا سے دور رکھنے کی کوشش کرتی. صرف فرقان ایسا تھا جو فرا سے کی بہت پیار کر لیتا, وہ سب سے بڑا تھا اور بچہ محبت کی زبان سمجھتا ہے. 4 سال پہلے جب فرا پاکستان سے گئی تھی تو فرقان میٹرک میں تھا. اس کو پڑھنے کا کوئی خاص شوق تو نہیں تھا, مگر اس کو ڈرائنگ بہت پسند تھی. وہ اکثر اپنی تصویریں اور اسکیچ فرا کو دکھاتا تھا, جس کو فرا ہمیشہ بہت پسند کرتی تھی اور اس کی خوب تعریف کرتی تھی. پھر جب فرا لندن گئی تو اس کے جانے سے 2 ماہ پہلے ہی زلیحا اپنے بچوں کو لے کے امریکہ چلی گئی ہوئی تھی. فرا کو نہیں پتا تھا کہ کیا بات تھی, کیا کوئی ناراضگی تھی اور کیوں تھی. فرا کو اس کے بابا اور ماں نے ان سب باتوں سے بے خبر رکھا ہوا تھا. پھر وہ بابا اور ماما کے ہمراہ جب لندن چلے گئے, اس دن بھی زلیحا بھائی بھی گھر نہیں تھی اور نادر لالا بھی صبح سے غائب تھا, مگر بابا اور ماں کا ساتھ فرا کے لیے سب کچھ تھا. مگر اب تو وہ تنہا اتنے بڑے گھر میں آئی تھی, ابھی تک تو کوئی بھی اپنا نہیں ملا تھا. مگر فرحان اور زمان تو اس کا خون تھے, وہ بہت مسکراتی نظروں سے ان کو دیکھ رہی تھی. سوچ کے بات کر پتر, غیروں کو اپنے اوپر ہنسنے کا موقع کیوں دے رہا ہے؟ زلیخا بہت تیکھی نظروں سے فرا کی مسکراہٹ دیکھ کر بولی. فرا حیران رہ گئی, اتنے سالوں بعد بھی وہی سلوک, وہی رویہ, جبکہ اب سب کو پتا ہے کہ فرا بالکل اکیلی ہے. فرا کے ہونٹوں پر مسکراہٹ دم توڑ گئی. ارے ادی فرا, اس طرح تو صرف فرقان اس کو بلاتا تھا. فرا نے سر اٹھا کر دیکھا, فرقان کمرے میں داخل ہوا اور تقریباً بھاگتا ہوا فرا تک پہنچا. فرقان, فرا نے اپنے بھائی کے بیٹے کو دیکھا اور اٹھ کر کھڑی ہو گئی. ادی آپ کیسی ہیں, آپ کتنی پیاری ہو گئی ہیں. فرقان نے آ کر فرا کو واقعی گلے سے لگا لیا. یہ پہلا اپنوں کا لمس تھا تو فرا کو اتنی مدت بعد نصیب ہوا تھا. پتہ نہیں آنکھوں کے اندر اتنا پانی کب سے جمع تھا. فرقان نے فرا کا ماتھا چوما. وہ نادر کی طرح ماشاءاللہ بہت اونچا لمبا خوبصورت نوجوان تھا. خوبصورت سرخ و سفید رنگت, بڑی بڑی سیاہ آنکھیں اور بہت گھنے سیاہ بال جو آج بھی کافی بڑے تھے. فرا نے اس کو دیکھا, وہ فرا کی طرف دیکھ رہا تھا. فرقان کی آنکھوں میں فرا کو آج بھی وہی پیار نظر آیا جو 4 سال پہلے تھا. فرقان فرا کے پاس کھڑا ہو کر پوچھ رہا تھا, ادی فرا آپ کا سفر کیسا رہا؟ مجھے ابھی بابا نے بتایا کہ آپ میری شادی پر آ رہی ہیں. میں آپ کو بتا نہیں سکتا مجھے کتنی خوشی ہوئی. اسی وقت نادر خان کمرے میں داخل ہوا۔ فرح نے اپنی ماں جائے کو دیکھا تو وہ سب کچھ بھول گئی۔ اس کو لگا پوری دنیا میں اس کا صرف ایک ہی خون کا رشتہ ہے، میرا بھائی، میرا نادر لالا۔ نادر لالا کہتی ہوئی فرح بھاگتی ہوئی نادر خان کے گلے لگ گئی۔ نادر لالا، منہ سے صرف یہی بار بار نکل رہا تھا اور مسلسل روتی جا رہی تھی۔ نادر خان خاموش کھڑا رہا۔ وہ کبھی بھی بہن کے اس قدر قریب نہ تھا، مگر آج پتہ نہیں کیوں روتی ہوئی بہن جب نادر خان کے گلے لگی تو جیسے موم ہو رہا ہو۔ اس نے فرح کے سر پر ہاتھ رکھ دیا۔ فرح اب بھی رو رہی تھی۔ فرح نے اب دبی دبی آواز میں رونا شروع کر دیا، لالا بابا ماں کہاں گئے؟ لالا میں کتنی اکیلی ہوں، میں آپ کو بہت یاد کرتی تھی۔ لالا میں نے بابا کو بھی بہت آوازیں دیتی رہی مگر کوئی جواب نہیں آیا۔ بابا اور ماں میری کسی بھی بات کا جواب کیوں نہیں دیتے؟ وہ مجھے چھوڑ کر کیوں چلے گئے؟ فرح کو لگا جیسے آج ہی اس کے ماں باپ اس سے جدا ہوئے ہوں۔ بھائی کو دیکھ کر دکھ تازہ ہو گیا۔ چپ ہو جا فرح، خدا کے کاموں میں کسی کو دخل نہیں، نادر لالا نے فرح کے سر پر ہاتھ پھیرتے ہوئے کہا۔ زندگی اور موت سب خدا کے ہاتھ میں ہیں، ہم کچھ نہیں کر سکتے۔ فرح نے بھیگی ہوئی آنکھوں کو اٹھا کر بھائی کی طرف دیکھا۔ نادر لالا پہلے سے کافی زیادہ صحت مند ہو گئے تھے، سر پر اونچا شملہ باندھا ہوا تھا، ان کے چہرے پر کوئی تاثر نہیں تھے اور ان کے الفاظ بہت بے اثر تھے۔ فرح نے آہستہ آہستہ اپنے آنسو پونچھے۔ خدا نے اس کو صبر عطا کیا ہوا تھا اور اب بھی اس کو صبر کا دامن ہاتھ سے نہیں چھوڑنا چاہیے۔ چلو آؤ بیٹھو، نادر لالا کا لہجہ بالکل رسمی تھا۔ ابھی کچھ پل ہی تو فرح کو محسوس ہوا تھا کہ وہ اپنے بھائی کے گلے لگی تھی، مگر اب وہ یکدم بیگانہ ہو گیا تھا۔ فرح خاموشی سے پھر اسی نشست پر آ کر بیٹھ گئی جہاں وہ پہلے بیٹھی ہوئی تھی۔ نادر لالا ٹیبل میں سب سے بڑی اور مین کرسی پر بیٹھ چکے تھے۔ ماحول بالکل خاموش تھا۔ ملازم کھانا سرو کرنے لگے، سب اپنے آگے رکھے ہوئے برتنوں سے کھانا نکال کر کھانے لگے۔ فرح کی پلیٹ خالی پڑی ہوئی تھی۔ ادی یہ بریانی کھائیں، فرقان نے فرح کی پلیٹ میں بریانی ڈالتے ہوئے کہا۔ فرح نے سر جھکا کر آنسو صاف کیے اور پھر دیکھا سب سر جھکا کر کھانے میں مصروف تھے۔ صرف فرقان فرح کے ساتھ والی نشست پر بیٹھا تھا اور فرح کی طرف دیکھ رہا تھا۔ بس اتنی کافی ہے، فرح نے فرقان کو اشارہ کیا۔ پھر فرح بھی چپ چاپ کھانا کھانے لگی، حالانہ اس کی بھوک مر چکی تھی۔ چلو، بابا کی ایک روایت تو لالا نے قائم رکھی ہے، کھانا کھاتے وقت ہمیشہ بابا خاموش رہتے تھے اور سب کو تاکید کی تھی کہ کھانا کھاتے وقت باتیں نہیں کرنی۔ بابا کا دسترخوان یاد آ گیا، تب تو زیادہ تر فرشی دسترخوان پر بابا کو کھانا پسند تھا، مگر اب تو حالات بدل گئے ہیں۔ فرح نے سوچا کبھی بھائی نے بابا اور ماں کو یاد کیا ہوگا تو کیا ساتھ میں بھی اس کو یاد آئی ہوں گی۔ فرح نے سر اٹھا کر دیکھا، نادر لالا کسٹرڈ کھا رہا تھا۔ لالا، آپ ابھی تک کھانے سے پہلے میٹھا کھاتے ہیں؟ فرح کی آواز میں پتہ نہیں کیا تھا۔ نادر نے فرح کی طرف دیکھا جو ایک بالکل بے ساختہ عمل تھا۔ وہ خاموش فرح کو دیکھ رہا تھا۔ فرح کی آنکھوں میں اسی طرح کی حیرانگی تھی جب نادر کوئی چھوٹے ہوتے اس طرح کام کرتا اور فرح اس کو اسی طرح حیرانگی سے تکا کرتی تھی۔ فرح اس سے بہت چھوٹی تھی، ویسے بھی وہ لڑکی تھی اور وہ لڑکا تھا، خاندان کا بڑا لڑکا، اس خاندان کا وارث۔ اس کے دادا حشمت نے ہمیشہ اس کو کہا تھا کہ لڑکا بہت بڑا ہوتا ہے اور بہت طاقتور ہوتا ہے، لڑکی کمزور ہوتی ہے۔ لڑکے خاندان کے لیے عزت کا باعث ہوتے ہیں، جبکہ لڑکی کی وجہ سے خاندان والوں کو ہمیشہ اپنا سر جھکانا پڑتا ہے۔ یہ باتیں نادر خان کے دماغ میں بچپن ہی سے نقش ہو گئی تھیں۔ کبھی کبھی اس کو اپنی چھوٹی بہن فرح بہت پیاری گڑیا جیسی لگتی۔ خاص طور پر جب وہ مسکرا کر نادر کی طرف دیکھتی تو نادر کا دل کرتا اسے خوب باتیں کرے، اسے خوب کھیلے۔ मगर दादा साईं कहते थे, लड़कियों से बातें करना लड़कों के लिए शर्मिंदगी की बात है। नादर ज्यादातर अपने दादा हशमत खां के साए तले परवरिश पाता रहा और फरा अपने नरम मिजाज बाबा और माँ के साथ रही। फिर आहिस्ता आहिस्ता नादर खां का दिमाग बिल्कुल अपने दादा की तरह सोचना शुरू हो गया। दादा की वफात के बाद तो बाबा ने जब फरा को स्कूल के बाद कॉलेज में दाखिल करवाया, हलाना के दादा साईं अपनी ज़िंदगी में फरा को स्कूल भी भेजने के हक में नहीं थे। वो सिर्फ नादर को पढ़ाना चाहते थे ताकि वो अपनी ज़मीनों और जायदाद का खुद हिसाब किताब रखे। जब नादर को इतना पढ़ना लिखना आ गया तो फिर आगे पढ़ने की ज़रूरत भी क्या थी। मगर फरा पढ़ती रही। नादर को फरा की तालीम की बढ़तरी कबूल नहीं थी, मगर वो अपने बाप के आगे कुछ नहीं बोल सकता था। दादा साईं होते तो देखता फरा कैसे मेडिकल कॉलेज में जाती है। कभी कभी वो ये बात बरमला माँ बाप के सामने भी बोलने से नहीं डरता था। अचानक ग्लास टूटने की आवाज़ से नादर खां ख्यालों से निकलकर हकीकत में आ गया। सब खाने की टेबल पर थे और फरा उसकी तरफ देख रही थी। ओह, ग्लास फर्श पर गिर गया है, जुलेखा बोली। नादर लाला खामोश रहा और कस्टर्ड खाकर बिरयानी अपनी प्लेट में डालकर खाने लगा। मुलाजमा आकर कांच के टुकड़े इकट्ठे करने लगी। फरा ने सबको खामोश देखकर एक बार फिर अपनी तवज्जो अपनी प्लेट की तरफ कर ली। सब खाना खाने के बाद आहिस्ता आहिस्ता टेबल से उठ गए। फरा भी उठने लगी तो नादर बोला, फरा तुम बैठो, मुझे तुमसे बात करनी है। जी लाला। ये शायद सबसे बड़ा जुमला था जो नादर ने फराज से अब तक बोला था। खाने के बाद रवायती कहवा डाइनिंग रूम में एक तरफ रखे हुए सोफों के टेबल पर रख दिया गया। आओ फरा, कहवा पी लो, जुलेहा की आवाज़ यकदम नरम हो गई थी। छी भर जाई और फरा अपनी निश्चित से खड़ी हो गई। नादर खां बड़े सोफे पर बैठ गया था। पहले सब फर्शी दस्तरखान पर बैठकर कहवा पीते थे। आज रिवायत तो वही थी, मगर उसमें एक नई जिद्दत आ गई थी। जब नादर कहवा पीने लगा तो फराह ने भी अपनी प्याली उठा ली। तुम्हारी पढ़ाई खत्म हो गई है, अब तुम क्या करती हो? थोड़ी देर खामोश रहने के बाद नादर ने सीधा सवाल कर डाला। भाई, अब मैं क्वीन हॉस्पिटल लंदन में काम कर रही हूँ। अब तुम्हारा इरादा क्या है? फरा ने सवालिया नज़रों से नादर की तरफ देखा। वो कहवे पर नज़रें जमाए हुए था। भाई, मेरी बहुत अच्छी जॉब है और अगले साल मुझे यूके की नेशनलिटी भी मिल जाएगी। तो फिर तुम वहाँ रहोगी? जुलेहा की आवाज़ में एकदम खुशी झलक पड़ी। अभी तक तो यही इरादा है। बहुत अच्छा इरादा है, यहाँ क्या है? जुलेहा बोली। नादर खान खामोश रहा। 3 दिन के बाद शादी की रस्मात शुरू हो जाएंगी और अगले हफ्ते ख़त्म हो जाएंगी। जुलेखा ऐसे बता रही थी जैसे पूछ रही हो, तुम कब जाओगी? मेरी सिर्फ 15 दिन की छुट्टी है, अब की बार नादर खान ने उसकी तरफ देखा। भाई, अगर आप इजाज़त दें तो मैं बाबा और माँ को मिलने जा सकती हूँ। हाँ, जा सकती हो, मगर तुमको पर्दे में जाना होगा। हमारे यहाँ कब्रिस्तान औरतों का जाना अच्छा नहीं समझा जाता। भाई, सिर्फ एक बार, वो भी अगर इजाज़त दें तो। ठीक है, मैं घर की कोई औरत तुम्हारे साथ भेज दूंगी। नादर खां ने जब जुलेहा की तरफ देखा तो जुलेहा बोली, आपका बहुत बहुत शुक्रिया। फरा को लगा जैसे वो किसी गैर से बात कर रही हो। और कोई बात करनी है? नहीं भाई, मुझे कुछ नहीं चाहिए, फरा ने सर झुका लिया। उसी वक्त फुरकान खान शादी के कार्ड लेकर आ गया। बाबा, शादी के सारे कार्ड तो भेज दिए गए हैं, कुछ व्हाट्सअप कर दिए हैं, मगर आपके इसरार पर बहुत ज़्यादा दावतनामे बनवाए गए थे। आप देखो, अदी भी आ गई है, तो अदी आप ले लें। फुरकान के चेहरे पर खुशी उसको और भी प्यारा कर रही थी। देखें अदी, ये कैसे बने हैं, माशाल्लाह बहुत प्यारे हैं। फरा ने सुनहरी हाशिए वाले सफ़ेद बुरा कार्ड देखे जिन पर हवेली की तस्वीर बनी हुई थी। अदी, अगर आपने किसी को बुलाना हो तो आप ये कार्ड ले लें। क्यों बाबा? खुशी के मारे फुरकान ने खुद ही 3-4 कार्ड फरा की तरफ बढ़ा दिए। फरा की कौन सी सहेली यहाँ है? जुलखा बोली, नादर लाला, अगर आप इजाज़त दें तो लंदन से मेरे डॉक्टर जो हॉस्पिटल में काम करते थे वो इस्लामाबाद आए हैं, उनको शादी पे बुला लूँ। लंदन हॉस्पिटल में काम करते हैं? फुरकान बोला, जी वहाँ वो क्वीन हॉस्पिटल में काम करते हैं। इतने बड़े हॉस्पिटल में? फुरकान बोला, ज़रूर बुलाओ, इस तरह के मेहमान तो हम जैसे वडेरों के शायान शान होते हैं। नादर खान के अंदर हशमत खान बोल उठा। फरा ने दिल ही दिल में शुक्र अदा किया, वरना बहुत हैरान थी कि वो डॉक्टर शहबाज खान को किस तरह बुलाए। अदी, ये कार्ड आप रख लें और व्हाट्सअप कर दें, किसी और को बुलाना हो तो भी बता दीजिएगा। फुरकान की मुस्कुराहट अभी तक कायम थी। फरा ने उसी रात डॉक्टर शहबाज खान को कार्ड व्हाट्सअप कर दिए। फरा को जैसे कुछ सुकून आ गया हो। नादर लाला से मैं ऐसे ही डरती थी, वो तो इतने अच्छे हैं और मुझे कुछ भी नहीं कहा, और फुरकान कितना प्यारा है। फरा के होंठों पर मुस्कुराहट फैल गई। मेहंदी की रस्म के लिए आगे वाले लॉन में मेहमानों के लिए इंतजाम किए गए थे। सब मेहमानों ने वहाँ इकट्ठे होना था और फिर मेहंदी लेकर दुल्हन जैनब के घर जाना था। जब ड्राइवर डॉक्टर शहबाज खान और जोया को लेकर हवेली में पहुँचा तो डॉक्टर शहबाज खान को मर्दाने हिस्से में ले जाया गया, जहाँ नादर लाला अपने बेटों के हमरा मेहमानों का इस्तकबाल कर रहे थे। डॉक्टर शहबाज खान की ज़बरदस्त पर्सनैलिटी थी, उनकी तालीम, उनकी ड्रेसिंग, उनकी शख्सियत सबसे ज़्यादा मुमताज़ नज़र आ रही थी। उनको देखकर नादर खान बहुत खुश हुआ और बहुत खुश दिली से उनका इस्तकबाल किया। जैसे उनके बारे में उसको पता चला कि वो मुल्क के मशहूर बिजनेसमैन सरदार जहांगीर खान के बड़े बेटे हैं और क्वीन हॉस्पिटल लंदन में सीनियर हार्ट सर्जन हैं, फिर तो नादर खान ने सारे मेहमानों से उनका तारुफ बड़े फ़खर से करवाया। जोया एक कम उम्र मुलाजमा के हमरा बड़ी सी हवेली में दाखिल हुई। बहुत से लोग इधर से उधर जा रहे थे, शादी का घर था और आज मेहंदी की तैयारियां हो रही थीं। जोया ने डॉक्टर शहबाज खान के कहने के बावजूद भी डॉक्टर फरा की तस्वीर नहीं देखी थी। मैं खुद उनको पहचान लूँगी, जोया मुस्कुराकर बोली। तो डॉक्टर शहबाज खान भी मुस्कुरा दिए। भाई, मैं आपकी पसंद जानती हूँ, आप बेफिक्र रहिए, मैं खुद उनको पहचानूँगी। आप यहाँ आते ही शहबाज भाई तो दूसरे हिस्से में चले गए थे और जोया को औरतों के हिस्से में ले जाया गया। बड़ी बड़ी राहदारियाँ फूलों से सजी हुई थीं। आहर चलते चलते एक कमरे के आगे मुलाजमा रुक गई। जोया का रेड कलर का सूटकेस उसने दरवाजे के करीब रखकर दरवाज़ा नॉक किया। जोया बहुत इश्तियाक से दरवाज़ा खुलने का इंतज़ार करने लगी। जब दरवाज़ा खुला तो जोया हैरान रह गई। जोया ने वहाँ क्या देखा, इसके लिए सुनिए अगली किस्त।